नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं आधुनिक आशु कविका नामले चिनिने कवि रमेश खकुरेल र उहाँ मस्ताना उपनामले पनि चिनिनुहुन्छ। विक्रम सम्बत 1999 आश्विन चतुर्दशीका दिन काठमाडौँको गणबहालमा जन्मनुभएका रमेश खकुरेल निजी व्यवसायमा संलग्न हुनुहुन्छ भने साहित्यमा घर भाड़ामा खाली छ कविता संग्रह 2048, संक्षिप्त भौतिकी पद्य ग्रन्थ 2025, सरिता नानी काव्य 2049, सावधान जहाज डुब्दैछ 2055, सबधरा महाकाव्य 2059, अर्दर यात्रा खण्ड काव्य 2068 लगायत 14 कृति प्रकाशित गरिसक्नु भएको छ। छन्दमा मात्र कविता लेख्ने कवि खकुरेल काठमाडौँमा विगत 2053 सालदेखि वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको प्रमुख आतिथ्यमा चल्दै आएको कोठे कविता गोष्ठीका संयोजक पनि हुनुहुन्छ। स्मरण रहोस्, यस गोष्ठीमा गीत, गजल तथा छन्दबद्ध कविताहरू मात्र वाचन गरिन्छ। विभिन्न साहित्यिक प्रतियोगिताहरूमा स्वर्ण पदक लगायत अन्य पदकहरूका विजेता रहनुभएका कवि खकुरेल हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ र सोही मौकामा उहाँसँग खसखस.कमले आफ्ना खसखसहरू राख्ने जमर्को गरेको छ। त आउनुहोस्, उहाँलाई स्वागत गरौं। आधुनिक आशु कवि रमेश खकुरेलज्यू, तपाईँलाई खसखस.कममा स्वागत छ।
धन्यवाद, नमस्कार।
तपाईँ अमेरिकाको भ्रमणमा हुनुहुन्छ, प्रयोजन के हो?
मेरो छोरा पनि छोरी पनि दुईजनै यही छन् र यसपाला चाहिँ आफ्नो पारिवारिक छोराछोरीहरूलाई नै भेट्नको लागि भनेर म यता आएको।
हजुर, कस्तो भ्रमण भइरहेछ त?
रमाइलै भयो। यहाँ मेरो छोराको छोरी सरकधरा, जसको बारेमा मैले महाकाव्य लेखेका थिएँ, उसको 16 वर्ष थालनी भएको उपलक्ष्यको एउटा कार्यक्रम भयो। उता मेरो छोरीको छोरी सहजा सिन्सिनाटीमा बस्दछन्, उसको पनि भरतनाट्यमको एकल प्रदर्शन थियो र त्यसको पनि कार्यक्रम भयो, बडा रमाइलो।
भनेपछि रमाइलोका साथ अमेरिकी भ्रमण भइरहेको रहेछ। कति बसाइछ
अब आइसकेपछि? दसैँ यहाँ मानेर जाउँ भन्ने हिसाबले हो, दसैँ सिद्धिन्छ।
अब एक महिना।
हजुर,
धन्यवाद, यहाँलाई स्वागत छ। हाम्रो यहाँको साथी बसाइ पनि सुखमय होस् कामना छ। हामी विषयमा प्रवेश गरौं। साहित्यको पद्य विधामा नै रुचि हुनको मूल कारण के होला?
पद्य विधामा मुख्य कुरो के भयो भने मेरो कविता लेखन नै सुरुमा पद्यबाटै सुरु हो। म 7 वर्षको थिएँ, त्यही बेलामा मैले संस्कृतमा छन्दोबद्ध कविता लेखनबाट सुरु गरेको। 7 वर्षको उमेरमा मैले संस्कृतमै छन्दोबद्ध कविताबाट सुरु गरेको हो। करिब मेरो पहिलो लेखन त्यहाँबाट सुरु भएर 7 वर्षको उमेरमा मैले त्यो बेलाको श्री तीन मोहन शमशेरबाट 400 रुपियाँको पुरस्कार पनि पाएको थिएँ 6 सालमा। 7 वर्षको थिएँ, यसरी मेरो सुरु भयो। र पछि पनि जाँदै गएपछि त्यो संस्कृत अध्ययनको फलले होला र संस्कृतका काव्यहरू धेरै पढिए, तिनीहरूको प्रभावले पनि होला। र अर्को कुरो के भने कविता भन्ना साथ गद्य र पद्य दुईटा फाँट छुट्टिन्छन्। जब कविता भएपछि त्यसका लागि लयात्मकता हुनु जरुरी हुन्छ। गद्यमा लयात्मकता आफ्नै किसिमको छ भने कवितामा आफ्नै किसिमको छ। गद्य कविता हुन त अहिले चाहिँ नि आधुनिक किसिमले गद्य कविताको पनि प्रयोग आएको छ, तर गद्य कवितामा पनि अन्तर्निहित लय हुन्छ। जसको राम्रो अन्तर्निहित लय त जस्तो गोपाल प्रसाद रिमालको अथवा चाहिँ नि भूतिको यस्तो त्यस्तो अन्तर्निहित लय भएको कविता बढी सफल हुन्छ, नभए भने त्यो चाहिँ साकार मात्रै हुन्छ।
छन्दमा तपाईँ छन्दमा यसरी राम्रो ज्ञान राख्ने मान्छे, छन्दलाई चाहिँ आफ्नो तरिकाले परिभाषित गर्नु पर्दाखेरि कसरी गर्नुहुन्छ?
छन्दको परिभाषा त छन्द भनेकै एउटा परिभाषा भनेर शब्दमा त्यसको मिलाजुला अहिले तुरन्तै बन्नलाई त सकिँदैन, तर छन्द भनेको लयात्मकता। यसमा दुई किसिमका हुन्छन्, एउटा मात्रिक र एउटा वार्णिक, जसमा कि मात्रै मात्रामा मात्रै भर पर्यो, जस्तो बालक बब्रु देशोक नाममा हुँ म परेको छोपिगढामा, हरेक लाइनमा उति नै अक्षर नहुन सक्छन् तर मात्रा उति उति हुन्छ। जस्तो एउटा भन्दछ यो हो पाजी, अक्षर नौडा मात्रै अक्षर भयो। पढो पढो जी राखो नाम, आठवटे अक्षर पनि हुन सक्छ, तर के भने मात्रा चाहिँ सबैमा उति उति स्वर स्वर मात्रा यसरी जान्छ। तर वार्णिक चाहिँ नि अझ टफ हुन्छ, त्यसमा मात्राले मात्रै हुँदैन कि हरेक सुरुदेखिको अन्तिम अक्षरसम्म हरेक पाहुमा हरेक लाइनमा पहिलो रस्व छ भने हरेक तलसम्म रस्वै रस्व, दोस्रो दीर्घ छ भने हरेक तलसम्म दीर्घै दीर्घ, जुन अक्षर हो पहिलोदेखि गणनामा त्यो त्यही किसिमको हुनै पर्छ। जस्तो हाम्रो रस्वदीर्घ ठ्याक्कै ठ्याक्कै हुनुपर्छ। जस्तो भन न, नेपाली हुँ कठिन गिरीमा चढ्नलाई सिपालु, अब यो 21 अक्षरको हो सरगदरा छन्द। अब त्यसमा चाहिँ नि नेपाली हुँ चारवटा दीर्घै दीर्घ छ, कठिन गिरीमा त्यसमा पाँचवटा कठिन गिरी पाँचवटा रस्व रस्व छ मा अनि एउटा दीर्घ छ, यस्तो अब हरेक लाइनमा त्यही किसिमले जान्छ।
त्यो वार्णिक भयो,
त्यो चाहिँ वार्णिक छन्द हुन्छ।
छन्दहरू थुप्रै प्रकारका छन्
छन्
होइन, तिनलाई चाहिँ विभाजन गर्दाखेरि के को आधारमा, यही मात्रिक र वार्णिकै आधारमा विभाजन गरिन्छ कि?
हजुर, मात्रिक र वार्णिकको आधारमा मुख्य त्यसमाथि पनि वार्णिक छन्दहरू धेरै नामाकरण गरेर पिङ्गलले तिनीहरूको नामै गरिदिनु भएको छ। एक अक्षरको पनि छन्द छ, श्री छन्द होइन, अब त्यसै किसिमले एक अक्षरदेखिको बढ्दै 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 गएर अब 23 त नामकरणै गरिएको छ। अब एक अक्षरको त एउटै मात्रै अक्षर हुन्छ, एउटै मात्रै भेराइटी भयो, दुई अक्षर हुनासाथ ह्रस्व र दीर्घ गर्ने कि दुईले दीर्घ दीर्घ गर्ने, एउटा त दीर्घ हुन्छ हुन्छ, लास्ट चाहिँ अक्षर जहिले पनि दीर्घ हुन्छ छन्दमा, एउटा ह्रस्व एउटा दीर्घ हुनासाथ दुई अक्षरको छन्दमा दुईटा भेराइटी भयो, तीन अक्षरको छन्द हुनासाथ त ह्रस्व दीर्घ दीर्घ ह्रस्व ह्रस्व दीर्घ, यसरी गर्दाखेरि मात्रै कति भेराइटी आउँछ त्यो कम्बिनेसनको हिसाब। अब हुँदा हुँदै चार अक्षर हुँदा त हल्का त दसौं हजार लाखौं गर्दाखेरि पनि त्यहाँ नै छन्दको भेराइटीको यो समुद्र छ, यो समुद्रको पार पाएर सकिँदैन। त्यसमध्येमा पिङ्गलले केही चाहिँ नि छन्दहरूका नामकरण पनि गर्नुभएको छ।
छन्दमा चाहिँ नि पकड बलियो हुनको लागि जस्तो यहाँ हुनुहुन्छ नि, कविमा के कस्तो विशेषता हुनुपर्छ?
पहिलो कुरो त के हुनु पर्यो भने भाषाको राम्रो ज्ञान, एउटै अर्थ बताउने विभिन्न प्रकारका पर्यायवाची शब्दहरूको प्रशस्त ज्ञान चाहियो,
शब्द ज्ञान हुनु पर्यो,
शब्द ज्ञान हुनु पर्यो। अब त्यो छन्दमा त्यो शब्द हाल्न मिलेन भने त्यसको सट्टा अर्को कुन शब्द हालेर त्यहाँ टक्रक्कै मिलाउने, तीन अक्षरको राख्नु पर्यो ठ्याक्क, अब दुई अक्षरको राख्नु पर्यो ठ्याक्क, दुई अक्षरको सूर्य राख्नु पर्यो ठिक छ, अब तीन अक्षरको मार्तण्ड राख्ने कि, अथवा रवि रवि भने दुईटै रस्व हो, सूर्य भने पहिलो दीर्घ दोस्रो रस्व होइन, मार्तण्ड भनेपछि दुईटा दीर्घ तेस्रो रस्व हो, यस्तो किसिमले कुन चाहिँ राख्दाखेरिमा ठिक हुन्छ त्यो विभिन्न त्यसको भोकेबुलरी चाहियो।
त्यसो भए भोकाबुलरी हुनुको लागि अघि यहाँले भन्नुभएको छ संस्कृतमा राम्रो ज्ञान भएर तपाईँको कवितामा पकड भयो होइन, संस्कृतमा ज्ञान नहुनेहरूको लागि कसरी सल्लाह दिनुहुन्छ?
अलिक गाह्रो पर्छ, नेपाली भाषाले जहिले पनि खर खाँचो पर्दाखेरि सापट्टी माग्ने ढुकुटी चाहिँ संस्कृतै हो। अब हुन त हिन्दीका पनि उर्दूका पनि शब्दहरू हामीले चल्तीमा लिएर आएका छौं, त्योभन्दा पनि त्यति मिठो हुँदैन जति संस्कृतको सापट्टि लिएर आउँदाखेरि आफ्नै भडारमा राखिराखेका सिका जस्तो
हुन्छ।
तर हिन्दीको अथवा उर्दूको ल्याउँदाखेरिमा त्यति मजा आउँदैन,
त्यस्ता छन्दको कविता लेख्दाखेरि कहिले कहिले नियम भङ्ग गरेर पनि लेख्न मिल्छ, रसोको दीर्घ अथवा दीर्घको रस ठाउँ हेरेर गर्न मिल्छ, यो कति भनाइ सक्यो?
त्यो हातमा दम नहुनेहरूले भन्छ जस्तो अति मासम मसम कुरिया छन्दो भङ्गम नकारे, बरु मास लेख्ने ठाउँमा मस लेख तर छन्द नबिगार भन्छ। मेरो भनाइ चाहिँ के भने छन्द पनि नबिगार, भाषा पनि नबिगार, व्याकरण पनि नबिगार। मासको ठाउँमा मस लेखेपछि त बिग्रियो भने गयो भने कतिसम्म हुन सक्छ भने कहिले काहीँ हामीहरू पिठोमा नुन हालेर खान्छौ त्यतिसम्म पच्छ, अब नुनै नुन खाँदा पनि पच्दैन। त्यस्तै छन्दमा अमिलो अमिलो होइन, गुलियो गुलियो, त्यो ली रसो लेख्ने कि मि दीर्घ लेख्ने कि त्यतिसम्म यताउति गर्न सकियो, अथवा शहीदको शहीद शहीद रसो लेख्ने अहिलेको व्याकरणले भने त हाम्रो पुरानो चलेर आइराखेका चाहिँ तत्समको जुन चाहिँ शहीद हो त्यो शहीद त तालव्य छ, हिद दीर्घ छ। अब तपाईँले छन्दमा कुन चाहिँ सजिलो पर्यो कुन चाहिँ फ्याट फिट हुन्छ त्यही चाहिँ हालिदिने, केही भन्यो कसैले मैले त ओरिजिनल शब्द हाल्यो भन्न पाइयो, अथवा चाहिँ मैले त अहिलेको व्याकरण बमोजिमको पोखरा कन्भेन्सन बमोजिमको मैले हाले भन्न पाइयो, त्यतिसम्म त गर्न हुन्छ। अब पुरा भनेर खाएर छोडेको पुरा रसो हो, पुरा भनेको जम्मै भन्ने पुरा हुन्छ। अब त्यसलाई त्यो पुरा रसो लेखिदियो भने त खाएर छोडेको पुराले जम्मै भन्ने अर्थ त बन्दैन, त्यस्तो हुन्छ।
मैले कहिले कहिले अन्त्यानुप्रास मिलाएर लेख्ने गरेको जस्तो एउटा दुईटा लाइन सुनौ।
यो मेरो देश नाम हो नेपाल, जन्मी रहू म जति छन् कपाल, हर जिल्ला जिल्ला जन्मी रहू म हर जन्म जन्म यस्तै भनौँ। छ पूर्व पश्चिम यो फैलिएको, उत्तर दक्षिण अनि खुम्चिएको, जे जस्तो छ यो सधैँ खुलेको, छ मेरो मनमा सदा बसेको।
11 अक्षर छ तर रसो दिगोको कुनै पनि विचार गरिएको छैन, यसलाई कसरी हेर्नुहुन्छ?
यो पनि एक प्रकारले त छन्द नै हो, तपाईँले त्यसमा 11 अक्षरको हिसाबले राख्नुभयो, मात्रा गणनाको हिसाबले चाहिँ राख्नु भएको छ छैन अब त्यो भन्न सकिँदैन, पुरा हेरेरै भन्नुपर्छ। एक किसिमको यो पनि छन्द नै हो किनभने नियममा बाँधियो नि,
बाँधियो भनेपछि नियममा बाँधिएको छ भने त्यसलाई छन्द मान्न सकिन्छ,
सकिन्छ। र छन्दको लागि अर्को कुरो के भने अलिकति साङ्गीतिकताको ज्ञान हुनु पनि आवश्यक छ। साङ्गीतिकतामा ताल भयो, म पहिले तपाईँलाई भनौँ कविता भनेकै एउटा, कविता भनेको आफै नै एउटा फर्मुला हो, सूत्र हो। क भनेको कल्पनाको असाधारण उडान हुनु पर्यो, वी भनेपछि विचारको असाधारण गहिराई चाहियो, ता भनेपछि ताल अथवा लयबद्धता चाहियो, कुन लय नाधिन धिन्दा नाधिन धिन्दा कि धिदिना तिना धिदिना तिना कि अथवा एक दुई तिन चार पाँच एक दुई तिन चार पाँच एक दुई तिन चार पाँच कि एक दुई तिन चार पाँच छ सात एक दुई तिन चार पाँच छ सात रूपक ताल कि कुन ताल, त्यो तालको पनि अलिकति ज्ञान चाहियो अघि ताल। अनि फेरि रिपिट हेर्ने क भनेको करुणा, दस जुन स्पन्दन भित्र हृदयमा त्यो स्पन्दन नभइरहेको हरेक प्रकारको हुन सक्छ, कहिले हास्यको स्पन्दन आउला कहिले एकदम श्रृङ्गारको स्पन्दन आउला कहिले करुणको स्पन्दन आउला, त्यो स्पन्दन भित्र हुने झङ्कृति अझ त्यति मात्र नभएर त्यसलाई मैले करुणाको अर्थले विभाषित गरेँ, त्यसलाई परिभाषित गरेको छु। करुणा भनेको कस्तो भने कुनै चिजबाट हुने स्पन्दन, त्यसले के गर्छ त भने यथास्थितिको विरोध प्रगतिशीलता, जुन कि कम्युनिस्टहरू प्रगतिशील त भन्छन् अथवा त्यो कम्युनिस्टको मात्रै चाहिँ नि टेवा होइन, प्रगतिशीलता कवि हुना साथै त्यो आफै प्रगतिशील हुन्छ, किनभने कवि भनेको सोझा निमुखा नहुनेहरूको वकिल हो, उनले समाजमा खालि हिमालय राम्रो तराई राम्रो भन्ने मात्रै र त्यहाँ आहा गुलाब कति राम्रो भन्ने मात्रै कविको काम होइन, हो बेला बेलामा लेख्छ तर उसको काम जहिले पनि सोसल इन्जस्टिसको विरोधमा लेख्ने काम हो, उसको सोसल इन्जस्टिसको विरोधमा र फर दि बेटरमेन्ट अफ ह्युमन लाइफ लेख्ने, त्यो करुणाको अन्तर्गत यी सबै कुराहरू पर्छन्। अनि अर्को वी वी भनेको विशेषता अनि चाहिँ नि अन्त्यानुप्रास पार्ने उपमा पार्ने उत्प्रेक्षा पार्ने लटानुप्रास पार्ने भङ्गीमा बताउने अथवा चाहिँ नि व्यञ्जना गर्ने गुणीभूत व्यङ्ग गर्ने इत्यादि सबै विशेषता अनि त्यसपछिको र अन्तमा गएर कवितामा नभई नहुने ठूलो कुरा चाहिँ के भने ता ता भनेको तादात्म्य जेको बारेमा लेखिन्छ त्यसको बारेमा आफू पनि कविता धात्म हुनुपर्छ ठ्याक्कै र आफू त त्यो लोकमा पुग्यो त्यहाँ पुगेर आफूले विचरण गर्यो त्यो आफ्नो त्यो कविता जो मान्छेले पढ्छ पाठक अथवा जस्तो सुन्ने श्रोता त्यसलाई पनि स्वट्ट त्यो लोकमा पुर्याउन सक्ने क्षमता कवितामा हुनु पर्यो होइन भने त्यो कविता सफल भएन आफूले त लेखेँ गजबसँग लेखेँ मैले कविता लेखेँ बुझेँ आहा गजबमा लोकमा पुगे तर पाठकले फर्सीको जरा भयो भने त्यसलाई मन गरेर लगाएको फर्सीको जरा हो नि त मैले उहाँलाई आलोचना नराम्रो भयो किसिमले भन्नु खोजे होइन त्यो दुरूह भइदिन साथ त्यहाँनिर पाठक त्यति सजिलैसँग पुग्दैन उसलाई कि त कसैले बताइदिनुपर्छ कि त उसले निकै चाहिँ दरिवल चपाएर चपाउनुपर्छ नरिवल होइन कि दरिवल हामीलाई चाहिँ के हुनुपर्छ नरिवल जस्तो अलिकति मिहिनेत त गर्नुपर्छ कविताको पाठक हो भने त्यसले मिहिनेत अलिकति त गर्नै पर्छ तर सुपारी अथवा दरिवल चपा जस्तो गरेर होइन कि नरिवल जस्तो
दुरुह हुनु भएन
दुरुखा हुनु भएन
तर केही केही साहित्यकारहरूले के भन्छन् भने साहित्य लेख्ने साहित्यकारको काम हो एक थरीको साहित्यकार पाठक पाठकले बुझ्ने नबुझ्ने कुरा उनीहरूको जिम्मा हो हामी लेख्ने काम हो हामी लेख्छौ र पाठकले त्यसलाई कसरी लिन्छ त्यो त के गर्ने भने
त्यो असफलता साहित्यकारको कविको असफलतै भन्छु किनभने एउटा साधारण हलो जोत्नेले पनि मेरो कविता सुन्छ भने त्यसले बुझ्नु
पर्यो
आहा क्या मिठो लेख्नुभयो
बुझेन रचना सफल भयो
बुझ्यो भने बल्ल रचना सफल भयो त्यसका केही शब्द शब्द एक एक शब्द चाहिने जम्मै त्यसले थोरै भन्न नसक्ला तर त्यसको भावना अन्तर्निहित भावना उसले मजाले बुझ्न सक्नुपर्छ
तपाईँले कविता लेख्दाखेरि आफूले चाहिने छन्द पहिला छनौट गर्नुहुन्छ कि विषयवस्तुलाई छनौट गर्नुहुन्छ
यो के हुन्छ भने कहिले काहीँ कुनै एउटा फ्रेज ठ्याक्क बस्छ दिमागमा त्यो फ्रेज अब कस्तो किसिमको बढी बनाउने त्यहाँनिर लागिन्छ कहिले काहीँ एउटा विचार आयो अब त्यो विचारलाई कसरी भन्ने त्यो भन्नको लागि सोचिन्छ
भनेपछि दुवैतर्फबाट
कहिले काहीँ के हुन्छ यस्तो शब्द पर्छ कि त्यो शब्द कुनै छन्द विशेषमा मात्रै मिल्ला सबै छन्दमा मिल्दैन सबै छन्द अब पशुपति भन्ने शब्द सोझै हाल्ने हो भने शार्दूल विकृत छन्दमा मरिगयो भने हाल्न सक्दैन होइन कि त पशु अब पशुपतिलाई अब द्रुत विलम्बित छन्दमा मैले पशुपति हाल्नु पर्यो जस्तो भनौँ साढे अष्टकम एउटा कविता लेखे असनमा चर सागर काउली पसलनी कति मात्र धपाउली पशुपति स्वरको सही छापली जब हिँड्यौ गज गर मोज ढलिमली अब यहाँनिर पशुपति रसो हो दीर्घ बनाइयो पशुपति ईश्वर सन्धि गरेर पशुपति स्वरको सही छापली भनेर त्यसरी राखेर मिलाउन सक्नु पर्यो छन्दमा के छ नियम भने कुनै रसो अक्षर छ त्यो आफै त रसो छँदैछ त्यसका पछाडि कुनै संयुक्त अक्षर भइदियो भने त्यो रस्व अक्षर दीर्घ उच्चारित हुन्छ जस्तो बस्नेत भन्यो भने ब त रस्व हो त्यसको पछाडि स्न छ नि जोडिएको बस्नेत गर्दाखेरि त्यो ब दीर्घ बनाइदिन्छ त्यसले तर हेर्नुहोस् फेरि एउटा गजब छ हाम्रो नेपाली भाषा संस्कृतको हुबहु उच्चार भएर हिँड्दैन संस्कृतमा चाहिँ जति पनि छन् संयुक्त अक्षर भन्दा अगाडिको ह्रस्व अक्षर दीर्घ हुन्छ हुन्छ तर नेपालीमा बस्यो भन्ने हो भने बरस्वैमा जान्छ बस्यो हुन त त्यो पनि त बस्यो भने संयुक्त अक्षर बस छ भने फेरि ब दीर्घ गराइन्छ बस्छ बस दीर्घ उच्चरित हुन्छ नि बस्छ गर्दा बस दीर्घ उच्चरित हुन्छ त्यही स आधा स हो छसँग जोडिया छ बस्यो बस र सोहीसँग काम चलिएको त्यस्तो नेपालीको एउटा विशेषता छ त्यो लघु संयोग र त्यो दीर्घ संयोग यस्तो चाहिँ नेपाली भाषाको आफ्नै किसिमको छ अब त्यो तारिफ के भने कविले चाहिँ नि कहिले नै अब जस्तो भनौँ भरत पञ्चाल लेख्नु भएको थियो कि कति दिन बिते हाम्रा हाँसी खुसी र मिलिजुली अब यो हरिणी छन्द हो हरिणी छन्दमा अहिलेसम्म लेख्ने ज्यादै कम छन् औलामा गर्दाखेरि पनि दसजना पनि भेट्न गाह्रो छ दसजना कविले पनि हरिणी छन्दको प्रयोग गरेर मैले गाह्रो भएर गाह्रो छ अब होइन अब यो त्यसरी प्रयोग गर्न सकिन्छ त्यो शब्द अनुसारले पनि छनौट छन्दको छनौट गरिन्छ कहिलेकाहीँ भाव अनुसारले पनि अब त्यो भावना कुन छन्दमा प्रयोग गरे भने राम्रो होला त्यो भाव अनुसारले पनि छन्द प्रयोग गरिन्छ जस्तो भनौँ न हिजडै हिजडा अघिलाई नपुगे पिजडै पिजडा जनता त सुके हिँडै हिँडा अहिलाई नपुगे अब हास्यरस हो हास्यरस प्रधान छ यसलाई चाहिँ यो तोटकमा अझ तोटकमा पनि दोधक हुन्छ बिचमा तलको पछाडि गएर तिन अक्षरको ठाउँमा दुई अक्षर मात्र राख्ने होइन त्यस्तो भन्नु निहुरी निहुरी किन हेर्नु भयो भुइँमा कुन चिज खसेर गयो निहुरी निहुरी किन हेर्नु भयो अब यसरी त्यो छन्दको छनौट ज्ञेयताको पनि कुरा आउँछ त्यसमा अनि ज्ञेयता मुख्य कुरो चाहिँ के छ भने हाम्रो नेपाली भाषाको सबभन्दा ठुलो संसारभरि हामीले नेपालीले भन्ने तिनवटा कुरा मलाई लाग्छ कि युनिक हामीसँग भएको सगरमाथा कहीँ कसैसँग पनि छैन अर्को बुद्ध नेपालले जन्मायो बुद्ध त इन्डिया प्राप्त गरे त्यसोकै भनौँ न त्यो बेला नेपाल भन्ने राज्य पनि थिएन तर त्यही भूखण्डमा नेपालमा बुद्ध जन्मिए र नेपाली भाषा मात्र एउटा यस्तो भाषा हो जसले कि तिङ्गलले जुन छन्द विधान गरेका थिए त्यसमा भएका सबै छन्दलाई आत्मसात गरेर लेख्न सक्ने भाषा नेपाली मात्र हो संसारभरिको कुनै पनि भाषा छैन
तपाईँको आफ्नो चाहिँ नि पकड कुन छन्दमा बढी छ अथवा कुन छन्दमा बढी कलम चल्छ
म उही धेरै जसो त अनुष्टुपमा मेरो सुरु हुने अनुष्टुप छन्द हो अनि अनुष्टुप छन्दमा धेरै जसो साहसहरू पुराणहरू जम्मै अनुष्टुप छन्दमा छन् मोस्टली धेरै जसो त्यसमा बिचमा अरू छन्दहरू हालिएका छन् अनि मैले पनि सुरुमा लेख्न पुगे अनुष्टुप भने जस्तो भनौँ चण्डी हामीले पढ्न सुरु गर्यौं दुर्गा सप्तशती चण्डी जुन पढ्न सुरु गर्यौं त्यो चाहिँ अनुष्टुप छन्द हो अमरकोश हामीले सुरु गर्यौं अनुष्टुपबाटै हो त्यो अनुष्टुप चाहिँ पहिले यसरी बस्यो अब त्योभन्दा पनि पहिले के म मेरो त चार वर्षमा वर्तमान के अरे उमेर अठ्यार आरम्भ गरे पाँच वर्षमा वर्तमान नगरे त्यो चार वर्षको हुनुभन्दा पहिले तीन वर्षकै छँदा बुवाको काखमा बसेर मूल रामायण भन्ने वाल्मीकि रामायणको पहिलो सर्ग छ सय श्लोक त्यसमा रामायणको पूरा कथा छ त्यो चाहिँ अनुष्टुपमा थियो त्यो बुवाले भन्दै भनिकन हामीलाई कण्ठ पारिएको
सानैदेखि सुन्दै आउनु भएको भएर त्यसमा बढी
बस्यो अनि त्यो बाहेक जस्तो मैले अहिले भने सार्वजन विक्रीमा अथवा त्यहाँ श्रमधारामा अझ सबभन्दा बढी चल्तीको चाहिँ भुजङ्ग प्रयातै छ अथवा श्रगवेणी भयो यिनीहरूमा चाहिँ म बढी लेख्छु
सुन लाग्यो के भने 2007 सालदेखि कविता लेख्न थाल्नुभएको तपाईँले एउटा अन्तर्वार्तामा के भन्नुभएको छ भने लेखन समय क्रममा तत्वको बोध भएको छ के ठिक के बेसिक भन्ने जानियो भन्नुभएको अन्तर्वार्तामा त्यस तत्व बोधको आधारमा अहिलेको क्षणमा चाहिँ तपाईँले आफ्नो कुन कृति अथवा कविता
मन पर्ने र अलिकति भनौँ न यो काम लाग्ने छ यो काम नलाग्ने छैन भने छुट्याउनु भएको छ
मैले
तत्वबोध गर्नुभएको आधारमा
मैले कोसिस गरे अनुसारले शास्त्रीयतामा यो अडगड यात्रा नै हो
हजुर
जसले कि गीतालाई सकेसम्म सिम्प्लिफाई गरेर र अनि यसको प्र्याक्टिकल आस्पेक्टलाई पनि जनमानसमा सजिलोसँग देखाइदिने किसिमले लेख्ने यसमा गरेका छु अनि अर्को एउटा आईएससीको फिजिक्स संक्षिप्त भौतिकी भन्ने छन्दमा लेखेका थिए टर उद्रियो भने 25 मिनटमा सिद्धिन्छ त्यसमा जनरल फिजिक्स हिट लाइट म्याग्नेटिजम स्याटिकल इलेक्ट्रिसिटी करेन्ट इलेक्ट्रिसिटी साउन्ड जम्मै चाहिँ नि सातैवटा च्याप्टर आधा घण्टामा टर उद्रेर सिद्धिन्छ आईएससीसम्मको त्यो चोर्नु पर्दैन फर्मुला पनि जम्मै त्यसैमै छ
भनेपछि तपाईँलाई मन परेको कृति थियो र अर्को यात्रा चाहिँ नि यसमा मैले गल्ती गरेको छैन यो मेरो एउटा उत्कृष्ट रचना हो भन्ने
र मेरो धेरैले मन पराएको चाहिँ नि श्रद्धा नै हो श्रद्धा महाकाव्य जुन कि चाहिँ नि एउटा नेपाल आप्रवासमा गएका नेपालीहरूका बाउआमाको जुन पीड़ा हो त्यो मैले त्यसमा व्यक्त गरेको छु त्यसले गर्दाखेरि म श्रद्धामा पनि मलाई त्यहाँ नै ज्यादै नै सन्तुष्टि भएको छ
अब मैले अर्को सोध्न लाग्यो के भने छन्दको बारेमा विशेष गरी नयाँ पुस्ताहरू चाहिँ छन्दबाट चाहिँ विमुख भएका छन् तिनीहरूलाई कसरी आकर्षित गर्ने अथवा आउँदो पुस्तालाई छन्दको बारेमा कसरी छन्दमा चाहिँ उनीहरूलाई बढी आकर्षित गर्ने
उनीहरूलाई मुख्य कुरो के भने पहिलो कुरो त रिसाइटेसन रिसाइटेसन लय हाली हाली गर्ने उनीहरूले जब गर्छन् त्यसको मधुरता उनीहरूलाई आउँछ जस्तो गीत सुन्छन् गीत गाउँछन् उनीहरूलाई आनन्द त्यो अलिक गीत गाउन थाल्छन्
भनेपछि सानैदेखि कविता छन्दका कविताहरू सुनाउने
अरू नभए पनि लेखनाथको बालक बगुलो द्विज सुख नाममा अथवा लक्ष्मीसा देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो यी दुईटै मात्रिक छन्दका हुन् पद्धतिका अथवा मात्रिक छन्दका हुन् यो मात्रा ज्ञान हुन्छ दिनको एकचोटि लय हालेर मजाले फलाकेर कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो भनेर भन्न थाल्यो भने त्यो मान्छेले एक महिनापछि मजाले छन्दमा कविता लेख्न सक्छ
भनेपछि घरबाटै सुरु हुनु पर्यो
हजुर घरबाटै सुरु हुनु पर्यो
होइन
लयमा त भिसिनु पर्यो लय त उसको दिमागमा हुनु पर्यो त्यो भएपछि पो अनि त्यसमा लेख्न थाल्छ
अहिले नेपालमा नयाँ पुस्ताहरूलाई पद्यमा आकर्षित गर्नको लागि के कस्तो कार्यक्रमहरू भइरहेको छ सरकारको तर्फबाट
के हुन्थ्यो
व्यक्तिगत तवरमा व्यक्तिगत संस्थाहरूको तर्फबाट
धेरैले गरिरहेका छन् अहिले जस्तो हामीहरूको पनि कोक गोष्ठी कोठे कवि गोष्ठी परिवार हामीहरू छौं हामीहरू एक एकजनाको घरमा हामीहरू कोठे कवि गोष्ठी गर्छौं र त्यसमा अघि तपाईँले भनिहाल्नुभयो त्यसमा पद्यका गीत गजल मात्र हामीहरू त्यसमा समावेश गर्छौं गद्य कविताहरू हामी समावेश गर्दैनौ अनि त्यस्तै अनाम मण्डली भन्ने छ अनाम मण्डलीले पनि उनीहरूले गजलको बहरमा गजल लेख्ने हुन त बहर पनि अधुरो छ तर फिलहाल जसरी भए पनि लयमा त लेख्न आयो नि गजलको लयमा त आयो बहरमा
भनेपछि अर्को एउटा पुस्ता एउटाको समूह छ जो धेरै गजल तर्फ ढल्किएका
छन्
त्यसलाई सकारात्मक रूपले पनि हेर्नुभएको छ
तपाईँ
छन्दमै
लेखिरहेका छन् लयमा गएका छन् र अब विचाराहरूको शास्त्रीय ज्ञान छैन ए बाबु लयमा त लेखेका छन् नि तर नेपालीपना हो मुना मदन लय नेपालीपना हो 14 अक्षरे लय नेपालीपना हो 12 अक्षरे लय नेपालीपना हो अब त्यसमा चाहिँ हामीहरूले उनीहरूलाई शास्त्रीय
भनेपछि यसो भन्दाखेरि हुन्छ आजकलका पुस्ताहरू छन्दबद्ध कविताबाट विमुख भएका छैनन्
छैनन्
भन्दाखेरि पनि हुन्छ त्यसो
के भयो भने 14 सालदेखि लिएर 30 सालसम्म चाहिँ ख्याम्मै पेले गद्य कवितावालाहरूले के न रहेछ गद्यमै लेख्नु पर्ने रहेछ कविता इन्टरनेसनल लेखाइ नै गद्य कवितामा छ हामीहरूले पनि गद्य कवितामा लेख्यो भने मात्रै हामी प्रगतिशील हुँदो रहेछौँ भन्ने एउटा लहर आयो के मोहन कोइराला भूपीजी अथवा चाहिँ मोनिमांस थापा यिनीहरू मदन रेग्मी आएर चाहिँ एउटा पिटेर लिएर जान थाले कि अनि त्यस बेलामा त हामीले छन्दका कविता सुनाउँदाखेरि पनि पार्टीहरूमा त्यो छन्द कवि गोष्ठीहरूमा छन्दे भनेर नाक झेप्राउने.
तपाईँको आफ्नो विचार चाहिँ गद्य कविताको बारेमा के छ?
मेरो गद्य कविताको बारेमा सकारात्मक छ. गद्य कविता सशक्त हुनुपर्छ तर पद्य कविताको जो मिठास हो गद्य कविता ल्याउन सक्दैन.
एक ठाउँमा तपाईँले अन्तर्वार्तामा भन्नुभएको छ, भाव दौडेर आइसक्छ, निचरेर कुई कुई बनाइसक्छ, तर विशिष्ट ज्ञानको अभावमा ऊ गद्यमा पस्न बाध्य हुन्छ.
बाध्य हुन्छ होइन? मैले पनि धेरैचोटि गद्य कविता लेखेको छु. मैले आजै मात्रै पोस्टिङ गरेँ एउटा, जस्तो कि यति ती माने चिया दुध नपाए साह्रै घर, चिनी नभए खल्लै घर, केही नजुरे टिचर. यी हाम्रा टिचर शिक्षकहरूमाथि अत्याचार, महा अत्याचार भएको थियो त्यो 23 साल. अनि त्यसरी प्रतिरोध स्वरूप यो लेखा पनि. शिष्य छ हाकिम साहु मिनिस्टर केही देला कि नमस्ते घर भोको घरमा एउटै कर्कर, यी हाम्रा टिचर. उसिना चामल दाल छ हर हर, गुन्द्रुकको चटनी खुर्सानी छ, शिक्षा प्रोटिन भोजन गर, यी हाम्रा टिचर भनेर. त्यस्तो त्यो कति मजा आउँछ आफूले लेखिन्छ. मैले पनि गद्य कविता लेखेको छु, यो गद्य कविता हो तर यसमा आफ्नो किसिमको एउटा
गद्य कवितामा चाहिँ तपाईँको हातमा गद्य कविता पढ्यो भने, कसैले लेखेको पढ्नुलाई दियो भने, त्यो गद्य कवितामा के खोज्नुहुन्छ तपाईँले?
पहिला त भाव नै खोज्छु. भाव नै खोज्छ.
विषयवस्तु
उसले कुन विषयवस्तुलाई प्रस्तुत गर्यो, अनि त्यसपछि बल्ल चाहिँ नि उसको प्रस्तुतिको शिल्पलाई अशिल्प पक्ष पछि हेरिन्छ. पहिलो कुरो त भावना हेर्नु पर्यो. भावना नै छैन भने शिल्प जतिसुकै राखे पनि के कविता भयो र?
त यहाँले अघि भन्नुभयो को गोष्ठीको कुरा.
हजुर,
यहाँले कति 2053 सालदेखि चलाउँदै आउनुभएको छ.
त्यसको अहिलेसम्म अध्यक्ष पनि मै नै छु.
हजुर,
हाम्रो त्यसमा कमल मणिजी हुनुहुन्छ, म छु, कोशराज नेपाने उचित भ्रमण अधिकारी, अनि प्रहलाद पोखरेल, भुवन हरि सेकदेल, प्रभा भट्टराई, हामी सातजना छौँ. पहिला ओमी शर्मा हुनुहुन्थ्यो, ओमी शर्मा बित्नुभयो. अनि अलि हाम्रो शरद बस्तीजी पनि हुनुहुन्थ्यो. पछि हामीहरूको यो रजिस्ट्रेसन हुने बेलामा हामीले 17 वर्ष पछि रजिस्ट्रेसन गर्यौँ यसलाई.
रजिस्टर नै भयो,
कोड मात्रै रजिस्टर गर्यौँ यसलाई. अनि त्यस बेलामा शरद बस्तीले छोड्नुभयो. उहाँले अलिक घराएपछि कारणले गर्दा देखाउनु भयो, छोड्नुभयो. नभए हामी सातजना छौँ, 9 जना थियौँ, एकजना खस्नुभयो, एकजनाले छोड्नुभयो, सातजना हामी छौँ र गरेका छौँ.
यो त भयो यहाँको चाहिँ छन्द कवितालाई प्रोत्साहन प्रवर्धन गर्ने हिसाबले चलाउनु भएको कुरा. अब अर्को तपाईँको यो अर्घर यात्रा होइन, पछिल्लो यो खण्ड यात्रा खण्ड काव्य हो तपाईँको, यसबारेमा केही भन्दैन?
यो भयो के भने म हामीहरू तीर्थयात्रामा गएका थियौँ. मलाई सुगरको रोग, मैले मिठाई किन्न खोज्दाखेरि मेरो श्रीमतीले पर्दैन हिँड्नु भन्न थालिन् थालेपछि अनि मलाई झोक चल्यो. न त किन्न दिन्छन्, न त खान दिन्छन्, लैन मात्र भन्छन्, लैन मात्र भन्छन् भने मैले. अब यस्तो भन्ने मान्छेले त चाहिँ यही छन्दमा बरु यो यात्रा वर्णन लेख्नु नि भनिन् ल यात्रा वर्णन
तुरन्तै रचेर
सुनाए. मेरो बानी नै छ, कहिलेकाहीँ अब तपाईँको उसमा पनि त्यसो भयो भने तपाईँलाई भोगिराखेकै हो. अनि त्यताबाट ल त भनेर मैले थालिहालेँ. पछि त्यहाँ घुम्दै जाँदाखेरिमा अर्गणानन्द स्वामीको आश्रममा पुगियो. त्यहाँ एउटा गीता किताब पाएँ मैले, अनुवाद. त्यो पढेपछि अब मैले त्यो किताबमा के पाएँ पनि त यसमा हाल्नु पर्यो नि त. अनि त्यही हाल्ने बेलामा लहरमा गीता चाहिँ 2 अध्याय यसमा पुरै गीताको पर्या छ.
यसमा तपाईँलाई मन परेका श्लोकहरू सम्झना छ, सुनाउन सक्नुहुन्छ?
त्यसरी त सोझै त
त्यसो भए सम्झना छैन भने मैले 1-2 अन्डरलाइन गरेको छु. तपाईँको अर्घर यात्रा मेरो हातमा छ. कुरुक्षेत्र भन्ने यही देह नै हो, जहाँ युद्ध सहारा हुने ठाउँ यही हो. यहाँ एउटा पक्षमा हुन्छ सत्य, विपक्ष भई बस्छ गैरी असत्य।
यो के भने कुरुक्षेत्र भनेर हाम्रो शरीरमै छ। तपाईँ एक्लै बसिरहँदाखेरि पनि तपाईँको मनमा कुरा चलिरहन्छ, दुईजना कुरा गरिरहेको हुन्छ। तपाईँ याद गर्नुहोस्, दुईजनाले कुरा गर्छ, यस्तो गर्न गर्नु पाए त यसो यसो गर्छ, होइन यसो गर्यो भने यस्तो यस्तो हुन्छ नि, यसो गरौँ, यसो गर्नु पर्यो, त्यसलाई चाहिँ बिताउनु पर्यो, मनोभाव भइरहेको हुन्छ। दुईवटा छन् त त्यहाँ, सत्य र असत्यको, र नै आफ्नै हृदयभित्रै भइराखेको हुन्छ। त्यही कुरो मैले यसमा देखाउँछु।
अब अर्को एउटा चाहिँ मलाई मन परेको, म जो खोज्दथे मै उही पो रहेछु, म अज्ञानले ढाकिएको रहेछु, म भन्ने उही हो, उही भन्नु मै हो, मै हो, शिवोहम किशोहम, कुरो एउटै हो।
हजुर, अब यही हो वास्तविक कुरो चाहिँ। गीता भनेको स्वयं एउटा सिद्धान्त छ, त्यसमा एक्सप्लेनेसन त्यसमा दिएको छैन, र त्यसलाई कसरी प्र्याक्टिकल्ली युज गर्ने भन्ने कुरो ज्यादै हल्का मात्रै दिएको छ। कि त अनि गुरुकै उपासना गरेर, गुरुले बाबु यसो गर यसो गर भन्दै लानु पर्यो, कि त अँध्यारो कोठामा कालो बिरालो भए जस्तो गर्दा 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 बल्ल बल्ल भेटिन्छ। यो चाहिँ ध्यानको बाटो गएपछि अनि थाहा हुन्छ सारा। अब के हो त भगवान भन्दाखेरिमा, हामीहरूको गीताले चाहिँ भगवान त मै त रहेछु नि त, यो सारा संसारै भगवान हो नि, यो संसारकै, यो नङले म होइन भन्न सक्छ र, यो नङ पनि म हो, यो हात पनि म हो, यो जम्मै पनि म हो, यो जम्मै पनि म हो भने, यो घर पनि मै हो नि त भने, म भन्ने चित्त अनि थाहा हुन्छ। तर त्यो थाहा हुन्छ कस्तो, त्यसरी अहिले मैले भने तपाईँलाई साधारण ज्ञान भयो, हो त कुरो त ठिक भने भन्नुहुन्छ, एकछिन देखिनुहुन्छ, त्यसको बारम्बार तपाईँलाई त्यहाँ लाल मोर छाप लाग्नको लागि स्वयं नपसिकनै हुँदैन, अन्तर्मुखै हुनुपर्छ। हाम्रो आँखा बाहिर फर्केको छ, कान बाहिर फर्केको छ, हामी बाहिरको देख्छौ, बाहिरको सुन्छौ, नाकले बाहिरको सुन्छौ, जब हामी सबैका गतिविधि रोकेर भित्रतिर हाम्रो चेतनालाई फर्काउँछौ, अनि त्यसपछि सत्यको त्यहाँ
एउटा अर्को श्लोक संस्कृतमा छ, ऋतम अमृतम शाश्वतम चिन्मयम तत् जरा व्याधि आद्यन्तहीनम बृहत यत् बनि भुर्भु भुर्भु स्व प्रभावपूर्ण सत्य हटाएर अज्ञानी रूपी असत्य। मेरो यसो प्रश्न के भने, यो तीन लाइन जुन संस्कृतका छन्, यो आफ्नो भनाइ हो कि संस्कृतबाट कतै उधारो लिनु भएको हो कि?
संस्कृतबाट शब्द सहलिएको रितम जुन कि सही किसिमबाट आएको, अमृतम जो नाश नहुने, शाश्वतम अमृतम नमर्ने, शाश्वतम सधैँ रहिरहने, यस्तो जुन चिज हो चिन्मयम ज्ञानको स्वरूप जुन चिज हो त्यही नै चिज हो भनेर
भूमिकामा पनि तपाईँले आफूले के भन्नुभएको छ, समग्र कृतिको गुण दोष विवेचना वा भूमिका लेखाउन कसैलाई भन्ने इच्छा लागेन, कसैको भूमिकाको वैशाखी टेकेर उभिनु पर्ने हो भने त्यस्ता काव्यको के अर्थ? तपाईँको यो अन्तिम कृतिमा यसरी भन्नुभयो, एउटा बाँकी अगाडिका कृतिमा त भूमिका पक्कै छन् होला,
सबैमा छैनन्। कुरो के भयो भने त्यसका लागि पनि मैले एउटा खण्ड काव्य लेखेँ, बिलाई भन्ने मेरो छोरी बिहा गरेर पठाएपछि 100 श्लोक मन्दाक्रान्ताको लेखेँ। त्यो लेखेपछि त्यो सँगै अरू कविताहरू पनि हालेर एउटा कविता संग्रह बनाएको थिएँ। त्यस बेलामा मेरा एकजना मित्रले, अब नाम नलिऊ, उहाँले के भन्नु भने, खोकरेलजी अब तपाईँको एउटा किताबमा चाहिँ म भूमिका लेख्छु भन्नुभयो। उहाँ मेरो सहपाठी प्राध्यापक, डाक्टर प्राध्यापक, अनि हुन्छ भने त्यहाँ मैले उहाँलाई त्यही किताब तयार चाहिँ दिएँ। ल लेख्छु लेख्छु भन्दा भन्दै भन्दा भन्दै उहाँ त्यो बेला नेपाली विभागको विभागाध्यक्ष हुनुहुन्थ्यो। गर्दा 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 6 महिना बित्यो, 3 महिना 6 महिना, अब म फोन गर्न थालेँ, 15 दिन 15 दिन भन्दा भन्दा 2.5 वर्ष बित्यो। अढाई वर्षमा नि देव त्यसको भूमिका बनेर आएन अनि मलाई झोक्छ अरे त्यसमा केही मेरा सामूहिक व्यङ्ग पनि भएका कविताहरू पनि थिए शाश्वत कविता त जहिले थाहा थियो केही फरक पर्दैन सामूहिक संकलन त्यो त ढिलो हुन्छ त्यसको चाम जान्छ अनि मेरो पालो बिना भूमिकै छापे छापेपछि एउटा कार्यक्रममा भेट भयो मैले त्यहाँ बाँड्दै थिएँ किताब त बिग्ला र पैसा आउला भन्ने त छैन अनि बाँड्दै थिएँ अनि उहाँले खग्रेलले तपाईँको यसपालि गएन सर अब म अर्को किताबमा चाहिँ लेख्छु है मलाई त भोट आएको नमस्कार म अगाए अब उपरान्त म कसैलाई भूमिका लेखाउन मलाई तपाईँहरूले यो प्रयास गरिदिनु पर्दैन धन्यवाद भने है त्यो त्यसपछि मैले भूमिका कसैको पनि लेखाइन त्यहाँबाट त्यो दिलाई भन्ने किताब पछि अनि त्यो श्रवधारामा चाहिँ के भयो भने श्रवधारा लेख्दै थिएँ अनि लेखेको थिएँ बीचबीचमा अनि म यहाँ आएको बेला 2000 हो रकवेजमा थियो छोराको घर डाक्टर ताना छ भने आउनु भएको थियो अनि अनुहार पनि त्यहाँ नजिकै बस्थ्यो भने छोरा अनि एक दिन मकै खानु बोलाएको थिएँ आउनुभयो आएपछि मैले अलिकति पढेर सुनाएँ ओहो यो त कतै राम्रो लेख्नुभएको थियो यसको यो चाँडै सिद्धाउनु यसको भूमिका म लेख्छु भन्नुभयो डाक्टर भूमिका म त भूमिका कसैको
पनि भूमिका छैन
भूमिका अनि सुन्नु न भने चाहिँ के भयो भन्नु मैले यसो यस्तो भयो यस कारणले मैले त्यस दिन उपरान्त भूमिका लेखाउनु छोडेको छु भने कहाँ हुन्छ ल यसको त झन् नलेखी छोड्दैन म तपाईँकै भूमिका म नलेखी छोडेँ अब उहाँले मैले नै भन्न सकिनँ अनि त्यसपछि त्यो सिट देखाएर उहाँलाई दिए उहाँले भूमिका यस्तो भूमिका लेखिदिनु भयो कि त्यहाँ नै तारानाथ शर्माको बारेमा मानिसहरूको धारणा जो हो यु टर्न भयो छन्दमा कविता हुन्छ छन्दमा कवितै हुँदैन भन्ने तारानाथ शर्माले त्यो श्रद्धारामा छन्दमा लेख कवितै हुन सक्दैन भन्ने अन्योलग्रस्त समालोचक र पाठकहरूलाई यस किताबले राम्रो उदिएको छ उदाहरण दिएको छ भनेर लेखिदिनु भयो आफैले छन्दमा कविता एउटा लेखेर नभए त्यो एउटा किताबमा पर्यो त्यसो कुरा त छैन अनि अरूहरूले भूमिका लेख्न ल्याउँथे हेर्नुहोस् मलाई म भूमिका लेखिदिँदै पनि थिएँ एकजनाले छन्दमा कविता लेख्नुभएछ पुरा खण्ड हुने कविता संग्रह कौलोले देखाउनु भएछ कौलोले यो तपाईँको मिलेन यसमा छन्द मिलेको छैन यो खोक्रेललाई देखाउनुहोस् भन्नु ल्याउनु भयो मका अनि म चाहिँ अब काम छैन काम नभएपछि कसैले ल्याइदियो भने परिमार्जन गरिदिन्छु त्यहाँ चाहिँ पुरा परिमार्जन गरिदियो भने एक महिना लगाएर बनाएपछि अब हजुर यसमा चाहिँ एउटा उपनि भूमिका पनि लेखिदिनु पर्यो भन्नु ल भने भूमिका लेखेँ भूमिका लेखेपछि यसमा उहाँले राम्रोसँग लेख्नुभएको छ काहीँ पनि दोष लगाउने ठाउँ छैन भनेर पनि मेरो त्यहाँ शब्द पढ्यो अनि उहाँ आउनु मैले हेर्नुहोस् यो लेखिदिएको छु यदि मैले गरिदिएको परिमार्जन तपाईँलाई ग्राह्य छ र सबै राख्नुहुन्छ भने मेरो भूमिका हाल्नुहोला होइन तपाईँलाई आफैले लेखेको यो चाहिँ त म काट्दिनँ यो उहाँले सुधार्या भन्नेमा कहाँ हुन्छ भनेर राख्न मन लागेन भने मेरो भूमिका चाहिँ नराख्नु होला है भने हस् भनेर जानुभयो गएपछि पछि त छाप्रेबाट त कोही अन्डरसन त कोही मेरो परिमार्जन परेको छ कोही उहाँको पहिलेकै थिएन लिँडै दिपी हाल्नुभएछ र मेरो भूमिका हालिदिनु भएछ किताब निस्क्यो ए मान्छेहरूले त मलाई गाली गरेर धुन नाम के हो त्यो त मैले लालपन्जा लगाएको भयो नि त छन्दमा मैले लालपन्जा लगाइसकेपछि दोष छैन भनेर लालपन्जा लगाएकोमा के गरे तपाईँले यो कस्तालाई लेखिआएको अनि त्यहाँबाट भयो त्यस दिनदेखि फेरि अब उपरान्त कसैको किताबमा भूमिका पनि लेख्दिन भने लेखाउन त यसै लेखाउँदै अब उपरान्त लेख्दा पनि लेख्दिनँ भने मैले
हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ
ज्यू
अझ एक एउटा प्रश्नको अर्धड यात्राकै बारेमा यो यात्रा नियात्रा हो होइन तर्क त लगाउन सकिन्छ यहाँको छन्दमा कवितामा राम्रो पकड भएको र लेखियो तर आख्यानमा पनि लेख्न सकिन्थ्यो नि आख्यानमा किन लेखिएन यो भनेर
यो छन्दमा जति मजा आउँछ गद्यमा लेख्दा त्यति मजा आउँदैन गद्यमा लेखिन्छ तर छन्दमा यसको आफ्नै किसिमको मिठास हुन्छ
तपाईँको आफ्नो विचार कि पाठकले पनि त बोध गर्न सक्नु पर्यो,
पारखी पाठकले त बोध गरिहाल्छ, पारखी पाठकले बोध गरिहाल्छ। र साँच्चै भन्ने हो भने कविताको पाठक बेग्लै स्वभावको पनि हुन्छ। हुन त मैले अघि आफै भने एउटा किसानले पनि बुझ्नुपर्छ भनेर, यो मैले जहाँसम्म लाग्छ एउटा किसानले पनि बुझ्न सक्ने किसिमले नै लेखेका छु। त्यसमाथि पनि त्यसको टेस्ट भएको पाठक बेग्लै नै हुन्छ।
हाम्रो अस्ति एकचोटि कुरा हुँदाखेरि अब त कृति फेरि निकाल्ने प्रकाशित गर्ने बेला भयो नि त भने मैले पाठको कुरा गर्दाखेरि यहाँले के भन्नुभयो भने होइन यो फेसबुकमा राखेको हुन्छ किरासित नछाप्ने अब फेसबुकमा पढ्छन् भनेर भन्नुभयो। 13-14 कृति निकालिसकेको मान्छेलाई त मैले कि कृति प्रकाशनमा अलिकति अनुत्साहित अथवा चाहिँ नि इच्छा नलागेको हो कि के हो?
होइन मलाई के हो भने लाख रुपियाँ खर्च गर्छु एउटा किताब निकाल्न, कमसे कम पनि त्यति लागिहाल्छ, 200 पेजको किताब निकालिहाल्छु। लाख रुपियाँ खर्च गरेर निकाल्यो त्यो उडाउनु मात्रै हुन्छ, र त्यसको किनेर कसैले पढ्ला घर पैसा आउला भन्ने त आशै भएन। त्योभन्दा राम्रो त मेरा 17-18 सय पाठक त्यसै छँदैछन् साथीहरू, उनीहरूले हेरिहाल्छन् फेसबुकमा। र फेरि मैले अर्को कुरो के गर्ने गरेको छु भने कसैले माग्यो भने म रचना उसका लागि भनेर लेखेर दिन्न, मेरो भएमा फेसबुकबाट हेरेर जुन रचना मन लाग्छ छाप्नुहोस् भन्छु। होइन त्यसरी त म त छाप्दिनँ, मलाई त तपाईँको भोलि डर लाग्छ मलाई ब्लेम आउन सक्छ भन्नुभयो भने बरु त्यसैबाट एउटा चाहिँ फेरि कपी पेस्ट गरेर म उहाँलाई दिइदिन्छु। म त्यो डिमान्ड राइटर भन्ने मैले एउटा आर्टिकलै लेखेको थिएँ, म डिमान्ड राइटर पनि नहुने किन हार्ड फरवर्ड बासुले मरिमेटी राम्रो केही छैन। हेर्नुहोस् मलाई कसैले केही देला त खाउला भन्ने आश पनि छैन। अब यत्रो जिन्दगी आफ्नै उसमा बाँचिहालियो, अहिले पनि मेरा त्यहाँ प्रशंसक साथीहरू छँदैछन्, मेरा पाठक साथीहरू छँदैछन्, जहाँ जान्छु मैले सुनाएको कवितामा छ्या यस्तो कविता सुनाए भन्ने त केही छैन। त्यो हेर्नुहोस् कसैले छापेर पनि यहाँ केही गर्ने होइनन्। मेरो यो छाप्देऊ भनेर म कसैलाई जाने पनि होइन, छाप्नु त छाप्देऊ भने खण्डमा 3-4 प्रकाशकले
त्यो पनि किसिमको तत्त्व बोध नै भयो त्यसो
त्यो भयो। अब कुनै दिन सोखै लागेछ भने एउटा छापु नि त भनेर त्यो पनि गरौँला, नभए भने त्यति साह्रो अहिले ऊ पनि लागेन।
अब अन्त्यमा हामीलाई हामी खसर डटका श्रोताहरूको लागि तपाईँले एउटा आफ्नै स्वरमा कविता सुनाइदिनु अनुरोध गर्ने भने
हजुर
स्वीकार्य हुन्छ?
अवश्य अवश्य, म तपाईँलाई सरलविनी छन्दको एउटा भक्ति रसको कविता सुनाऊ।
हजुर,
यो कृष्णको बाँसुरी, यो कविताको शीर्षक हो कृष्णको बाँसुरी। बाँसुरी बाँसुरी कृष्णको बाँसुरी, मोहनी लाउने कृष्णको बाँसुरी, गाउँमा फैलियो कृष्णको बाँसुरी, कानमा कन्कियो कृष्णको बाँसुरी, गोप गोपीहरूमा भयो आतुरी, सुन्नका निम्तिमा कृष्णको बाँसुरी, झुम्दछन् वृक्षपन चिलतावल्लरी, कानमा गुन्जिरा कृष्णको बाँसुरी, भुन्न भू भुन्न भू भृङ्ग गानागरी, बाँसुरी रागका साथता ना भरी, चुस्न छाडी सबै फूलका माधुरी, साथमा गाउँछन् कृष्णको बाँसुरी बाँसुरी रागमा शब्द छैनन् कुनै अर्थ छैनन् कुनै दृश्य छैनन् कुनै किन्तु देखे भने झै बुझे झै गरी भावना भर छयो कृष्णको बाँसुरी कोतको कोमको प्रश्न पो गर्छ कि तै हुमै मै हु तै उत्तरै दिन्छ कि नारको ब्रह्मको खुर्किलो जैगरी मूर्छना छाउने कृष्णको बाँसुरी अन्त नौवटा छिद्र छन् नौवटै ठाउँमा नौवटा छिद्र छन् नौवटै ठाउँमा बाँसको यो ठुटो वेणुका नाउँमा बाँसको यो ठुटो वेणुका नाउँमा सासको स्पर्शले भर्छ जादुगरी के गरी के गरी कृष्णको बाँसुरी के गरी के गरी कृष्णको बाँसुरी
मिठो सुन्दर
धन्यवाद
अन्त्यमा खसखस डटका श्रोताहरूलाई आफ्नो तर्फबाट केही भनाइ गर्नु पर्दा के भन्नुहुन्छ
बाँसुरीले जुन सेवा गर्नुभएको छ त्यो त अविस्मरणीय हामी धेरै कुरा गरिरहन्छौ काठमाडौँमा यहाँ आएर यस ठाउँमा नेपाली भाषा नेपाली साहित्यको यति सेवा लागि परेर जो गर्नु भएको छ त्यसको लागि चाहिँ त ज्यादै नै हामी तपाईँलाई स्यालुटै गर्छौं ह्याट्स अफ नै गर्छौं साँच्चै कुरो हो हामीहरू बारम्बार कुरा गर्छौ कि अनि कमल बाबु पनि भन्नुहुन्छ कमलमणि दिदीज्यू के चाहिँ नि बाँसुरीले गरिरहेछलाई गर्नु लगाएको हुन त यहाँ अरूहरू पनि छन् तर अरूहरूले त्यहाँनिर जति किसिमले यसबाट भाषा साहित्यको सेवा गरेको नाउँबाट मेवा खानपट्टि लागेको देखे मैले म त अलिअलि घुमे भनौँ न बोस्टन पनि गएँ यता डिसी पनि पाँचचोटि आइसकेँ उतातिर बोल्डरतिर डेनभरतिर पनि सबै बुझेँ यता सिन्सिनाटी यिनीहरूतिर पनि इन्डियानातिर पनि तर भाषा साहित्यको सेवा गरेको नाउँमा मेवा नखाइकन साँच्चै किसिमले सेवा तपाईँले जो गर्नुभएको छ त्यसलाई चाहिँ नि हामी सबैले पनि टेवा पुर्याउनु पर्छ भन्ने मेरो भनाइ छ सबै साथीहरूलाई म यसको लागि चाहिँ तपाईँलाई टेवा पुर्याउनै पट्टि बल गर्नको लागि
धन्यवाद
भन्दछु
धन्यवाद यहाँको मूल्याङ्कन र खसखस डट कमको बारेमा बनाउनु भएको विचारको लागि मलाई खुसी लाग्यो अब विदा मागौं आधुनिक आशु कवि रमेश खगरेलज्यू तपाईँको अमेरिकी बसाई र अझ रमणीय र भ्रमणीय रहोस् भन्ने कामना गर्दै तपाईँको अमूल्य विचार र समय खसखस डट कमका श्रोताहरूलाई प्रदान गर्नुभएकोमा हामी आभार व्यक्त गर्दै धन्यवाद पनि भन्न चाहन्छौ धन्यवाद
हजुर धन्यवाद यदि मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद नमस्कार सबै श्रोताहरूलाई पनि नमस्कार